무상화 되어내라 자원을 봐나 우리에서 다 나오라
남이 어스티고 없다. 저희 멀리 떠벌라 비스마 촌을 보래 되어 내리 섬에 보아라. 아니 예 띠러 헤르데이 티엄 아미로. 아니 아주 멀리 키 비차 거래 보네. 아미리 어스티 야스마이나 야스마 야스마 예리가 티엄. 아니 아주 이 두이자 비세스 거리가 나 아미 다르믹다고 말해 막 꾸라 거리 라겠어. 다르미 처리니 꾸라고 말해. 저스티피케이션 먼저 अङ्ग्रेजीमा कसरी हाम्रो पापबाट परमेश्वरले हामीलाई निर्दोष ठहराउनुहुन्छ, धर्मी ठहराउनुहुन्छ, त्यो सम्बन्धी कुराहरू हामी हेरेका छौँ, हेरिराखेका थियौँ। अनि हामी निरन्तर ती कुरालाई हेर्नेछौँ। धार्मिकता परमेश्वरले दिनुहुने परमेश्वरको धार्मिकताको कुरा अनि हामी हेरिराखेका छौँ। आज अस्तिको बाट सुरु गर्नेछौँ अनि त्यसपछि अरू आजको कुरा हेर्नेछौँ। त्यसकारणले यो रोमी 8:33 पदबाट म सुरु गर्न चाहन्छु। अनि वास्तवमा धर्मी ठहरिने धार्मिकता अस्तिको हप्ता हामीले सिके अनुसार चाहिँ धार्मिकता चाहिँ परमेश्वरमा विश्वास गरेर जब येशु ख्रिस्टको बलिदानद्वारा हाम्रो पाप क्षमा हुन्छ हामी परमेश्वरमा निर्दोष ठहरिन्छौँ। अनि त्यसैको बारेमा हामीले हेरेका थियौँ धार्मिकताको कुरा गर्दाखेरि। सो रोमी 8:33 यस्तो लेखेको छ, परमेश्वरले जसलाई चुन्नु भएको छ उनीहरूलाई कसले दोष लगाउँछ लगाउन सक्छ र परमेश्वरले नै तिनीहरूलाई धर्मी ठहराउनुहुन्छ। त्यसकारण यहाँनिर यो वास्तवमा यो रोमी 8:32 चाहिँ परमेश्वरको प्रेमबाट हामीलाई केले अलग गर्न सक्छ भन्ने कुरा हो। तर त्यहाँ खासमा परमेश्वरको धार्मिकताको कुराहरू हामी पाउँदछौँ। परमेश्वरले जसै हामीलाई धर्मी ठहराउनुहुन्छ त्यो बारेमा त्यहाँ कुरा पाउँदछौँ। त्यसकारणले रोमी 8 यहाँनिर तपाईँले हेर्नुभयो भने रोमी 8:31 नै हेऱ्यो भनेदेखि हामीले के पाउँछौँ भनेदेखि परमेश्वरले येशु ख्रिस्टको बलिदानद्वारा हामीले येशुमा विश्वास गरेर जुन धार्मिकता पाउँछौँ हामी एकैचोटि परमेश्वरमा सुरक्षित, हाम्रो पापको क्षमा र सबै किसिमका अधर्मबाट हामीलाई शुद्ध गर्नुहुन्छ। अनि त्यो मुक्तिको समयमा हुन्छ जब हामीले मुक्ति पाउँछौँ। अनि मैले भनेको थिएँ अस्ति मुक्तिको 3 सूत्र जस्तो, पहिला चाहिँ धर्मी ठहरिने, दोस्रो चाहिँ पवित्रीकरणको कुरा, तेस्रो चाहिँ महिमामा सहभागी हुने। त्यसैलाई अङ्ग्रेजीमा भन्यो भनेदेखि स्याल्भेसनको चाहिँ 3 कुरामा चाहिँ जस्टिफिकेसन, सेङ्टिफिकेसन, ग्लोरिफिकेसन भनेर भन्छ बाइबलमा। होइन तपाईँलाई यसको कन्सेप्ट अलिकति राम्रोसँग बुझाउने मैले इच्छा गरेको छु। अनि यो रोमीको 8:33 पढ्नुभन्दा अगाडि, योभन्दा अगाडि 31 हेऱ्यो भने हामीले यसलाई के भन्ने त, यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुनसक्छ। 32, जसले आफ्नै निजी पुत्रलाई बाँकी राख्नु भएन हामी सबैको निम्ति उहाँलाई दिनुभयो कि उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र। अनि 33, परमेश्वरका चुनिएकाहरूका विरुद्ध कसले अभियोग लगाउन सक्छ, धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ। त्यसकारण यो पदबाट क्लियर हुन्छ कि परमेश्वरले हामीलाई विश्वासद्वारा, हाम्रो कामद्वारा होइन, त्यो कुरो हामीले प्रष्ट हेरेको छौँ। हाम्रो धार्मिकता चाहिँ हामीले कमाउन सक्ने कुरा होइन है। त्यसपछि यसैको 34 तपाईँले हेर्नुभयो भने दण्डको आज्ञा दिने को हो, मर्ने त ख्रिस्ट येशु हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनु भयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, तर हाम्रो निम्ति मध्यस्थ पनि हुनुहुन्छ, किनभने येशु ख्रिस्टले गरेको कामद्वारा उहाँ हामीलाई परमेश्वरमा ल्याउने मध्यस्थ हुनुहुन्छ, जो चाहिँ हाम्रो लागि बलिदान भएर हाम्रो पापको सबै कुरा मेटाइदिएर, तिरिदिएर, ऋण तिरेर, मृत्युलाई जितेर उहाँ बौरी उठ भयो, पुनरुत्थानको महिमाको शरीरमा अब उहाँ परमेश्वरको दाहिने बाहुलीमा स्वर्गमा हुनुहुन्छ। उहाँ हाम्रो मध्यस्थ, मध्यस्थ भनेको चाहिँ माध्यम, परमेश्वर र मानिसको बिचमा, मानिसलाई परमेश्वरमा सम्बन्ध गराउने होइन। अनि त्यस्तै कुरा चाहिँ परमेश्वर र मानिसको बिचमा अरू नाउँ दिएको छैन भनेर प्रेरितमा पत्रुसले प्रेरित 4:12 पनि लेख्दछन्, मानिस र परमेश्वरको बिचमा अरू कुनै बाटो छैन, कुनै मध्यस्थ छैन, कुनै नाउँ छैन जसले उद्धार दिन सकोस्। त्यही कारणले हामी बाइबलबाट प्रष्ट के बुझ्दछौँ, संसारको जतिसुकै राम्रो धर्म भए पनि उनीहरूले मानिसहरू जो पापी छ परमेश्वरको सम्बन्धमा ल्याउन सक्दैन। त्यसपछि यहाँ 35 पनि यसको बारेमा छ, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? भनाइको मतलब परमेश्वरको प्रेम जो ख्रिस्ट येशुद्वारा प्रमाणित भयो होइन, अनि त्यो प्रेमबाट चाहिँ हामीलाई अलग गर्ने चाहिँ कोही छैन। तपाईँले यो रोमी 5 हेर्नुभयो भने, रोमी 5:8 हेर्नुभयो भने के लेखेको छ भने, परमेश्वरको हाम्रो निम्ति उहाँले प्रेम यसैमा देखाउनुहुन्छ, परमेश्वरले हाम्रो निम्ति उहाँले प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। यहाँनिर के छ, कसले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले खतराले के अरे खतराले वा तरबारले लडाइँले कुनै पनि कुराले परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन भनेको मतलब, यति ठुलो प्रतिज्ञा परमेश्वरले हामीलाई दिनुहुन्छ जुन जीवन येशु ख्रिस्टद्वारा साँचो रूपमा हामी जब विश्वास गरेर मुक्ति पाउँछौँ, हाम्रो पापको क्षमा पाउँछौँ, हामीमा अनन्त जीवन सुरु हुन्छ, परमेश्वरको अगाडि हामी धर्मी ठहरिन्छौँ, अनि यो सबै परमेश्वरको प्रेमको कारण हो। प्रेम उहाँले हामीलाई गर्नुभएको कारण, उहाँको अटुट असीमित कुनै शर्त बिनाको प्रेम, अनि जसले चाहिँ हामीलाई ख्रिस्टको बलिदानबाट हाम्रो दुःख चाहिँ येशूलाई भोग्न लगाएर, हाम्रो निम्ति मृत्युसम्म भोग्न लगाएर परमेश्वरले हाम्रो निम्ति स्वर्गको ढोका खोल्नुहुन्छ, अनि हामीलाई त्यो धार्मिकताबाट अलग गर्ने चाहिँ अरू केही कुरा छैन। यो कुरा चाहिँ हामी यहाँ प्रष्ट बुझ्दछौँ धार्मिकताको कुरा गर्दा। अब तपाईँलाई अलिकति म त्यस सम्बन्धी कुरा गर्दै गर्दाखेरि मानिसको अवस्थाको बारेमा के चाहिँ समस्या थियो भन्ने बारेमा अलिकति केही कुरा भन्न चाहन्छु, अनि त्यसपछि हामी धार्मिकताको बारेमा हेर्न चाहन्छौँ। अनि कतिचोटि हामीले यो कुरा बुझ्दैनौँ, 300 येशु प्रभुको यो अहिलेको इस्पी सम्बत भन्छ, येशु प्रभुको जन्मदेखिबाट प्रभुको वर्ष भन्छ, त्यहाँबाट सुरु भएको यो 2022-23 अहिले होइन 2023 त्यो इस्पी सम्बत चाहिँ 350 भनौँ चाहिँ एकजना सेन्ट अगस्टिन भन्छ, एकजना धर्मशास्त्रको विद्वान व्यक्ति भनौँ न, अथवा परमेश्वरको पहिला सुरुमा उसको जीवन राम्रो थिएन, तर पछि उसले परमेश्वरलाई विश्वास गरेपछि उसले धेरै कुराहरू लेख्दछ, अनि ऊ चाहिँ एउटा वास्तवमा भन्नुपर्दा सन इस्वी सम्मत 1000 येशु प्रभु अनि चेलाहरूले यो कि यो बाइबल लेखेर सबै कुरा मण्डली सुरु भइसकेपछि 1000 निम्ति सबभन्दा प्रख्यात एकदमै नाम चलेको थियोलोजियन भन्छ, धर्मशास्त्रको विद्वान भनौँ चाहिँ सेन्ट अगस्टिन भन्ने थिए। अनि सेन्ट अगस्टिनले भनेको कुरा पछि सोह्रौँ शताब्दीमा स्विजरल्यान्डको जोन क्याल्भिन भन्नेले अर्को कुरा लेखेको छ, त्यसपछि रिफर्मेसन भन्छ। अब यो सबै कुरा तपाईँले त्यति बुझ्न गाह्रो पनि हुन्छ तपाईँलाई, यो के कुरा भनिरहेछ भनेर। मार्टिन लुथरको पालामा मार्टिन लुथरले प्रोटेस्ट गरे, किनभनेदेखि त्यो बेलाको चर्च यति पोप अनि रोमन क्याथोलिक अनि यस्तो खालको हुँदै जाँदाखेरि मानिसहरू बाइबलभन्दा पनि मान्छेले नै ल्याएका रीतिरिवाज र अन्य किसिमका धर्म कर्मको कुराहरूमा बढी जान थाले। यहाँसम्म कि हामीले इतिहासमा पढ्दा पनि थाहा पाउँछौँ ती धर्मगुरुहरू यति भ्रष्ट भए, मानिसहरूले अब परमेश्वरमा विश्वास गरेर क्रिस्चियन जीवन जिउने कुरा जो नयाँ नियममा प्रष्ट छ, कसरी हामी परमेश्वरको परिवारमा गाविन्छौँ, होइन, यो त क्लियर छ सुसमाचार। तर यस्तो हुन थाल्यो कि ती धर्मगुरुहरूबाट पापमोचन पत्र पैसा तिरेर किनेपछि उद्धार हुने, यस्तो खालको गलत शिक्षाहरू आइसकेपछि मार्टिन लुथरले त्यसको प्रोटेस्ट गर्छन्। अनि त्यसपछि धेरै अरू विद्वानहरू, उदाहरणको लागि जोन क्याल्भिन, उनीहरूले चाहिँ धेरै यो बाइबलीय सिद्धान्तहरू लेख्छन् अनि त्यसलाई क्याल्भिनिजम भन्छन्। त्यसपछि अरू धेरै छ, तपाईँलाई सबै कुरा भन्न बुझ्न गाह्रो हुन्छ, बाइबल कलेज पढ्नेहरूलाई पनि गाह्रो हुन्छ कतिचोटि यो सबै कुरा बुझ्नु। तर तपाईँलाई मैले के भन्न खोजेको भनेदेखि, यो जोन, यो सेन्ट अगस्टिनले पहिलो इस्वीसम्म 350 त्योभन्दा पछाडि लेखेको कुरा जो छ, किन मानिसहरू चाहिँ परमेश्वरको इच्छा अनुसार जिउनु सक्दैन यसको बारेमा, अनि त्यही कुरो जोन क्याल्भिनले लेख्छ। तपाईँलाई अहिले अलिकति म के भन्न खोजिरहेको छु यहाँनिर भने, मानिसभित्र चाहिँ अङ्ग्रेजीमा चाहिँ डिप्राइभिटी भन्छ, डिप्राइभिटी अफ ह्युमन, मानिसको हृदय चाहिँ एकदमै बिग्रिया छ, डिसअर्डर भन्छ नि, बिग्रियो एकदमै, मान्छेको सोच बिग्रियो, मान्छेको आत्मा बिग्रियो, मान्छेको इच्छा बिग्रियो, मान्छेको मन बिग्रियो, होइन, मान्छेको प्रेम बिग्रियो। ख्रिस्टमा विश्वास गर्नु अगाडिका मानिसहरू टोटल्ली परमेश्वरको पछाडि, के अरे, अन्धकारको कब्जामा पर्यो। यो यसुलाई नजान्ने मान्छे, धेरैचोटि हाम्रा नजिकका मान्छेहरू, हाम्रा साथीहरू, चिनेका मान्छेहरू, धेरै असल असल मान्छेहरू हुन्छन् उनीहरू, तर पनि एउटा कुरा के थाहा हुन्छ हामीलाई भने नि, परमेश्वरको उद्धार जबसम्म अनुभव गर्दैन, ऊ भित्रको हृदय भनेको चाहिँ खराबी नै छ, जबसम्म आफ्नो सृष्टिकर्ता परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ, पवित्र हुनुहुन्छ, उहाँलाई चिन्दैन तबसम्म खराबी नै छ। यहाँ मैले पोइन्ट के ल्याइरहेको छु भनेदेखि, मानिसको हृदय खराबी छ, यो चाहिँ सुरुकै सेन्ट अगस्टिनले लेखेका कुराहरू छन्। अब त्यो धेरै किताबहरू छन् त्यसको बारेमा, धेरै सिद्धान्तहरू छन्, तर तपाईँलाई मैले अहिले मात्र किन मान्छेले पाप गर्छ भन्ने सम्बन्धी कुरामा भन्न खोजिरहेको छु। अनि यहाँ मुख्य के मैले पोइन्ट गर्न खोजिरहेको छु भने, आज हामी मण्डलीका मानिसहरू सुसमाचारमा विश्वास गरेर, सुसमाचारै स्वीकार नगरेका, येशूलाई ग्रहण नगरेका, परमेश्वरलाई परमेश्वर नमानेका, मूर्ति पूजामा रहेका मान्छेहरू त अन्धकारका कैद हुन्, तिनीहरू शैतानका दास हुन्, चाहे जतिसुकै असल हुन्। त्यो कुरो तपाईँलाई क्लियर हुनुपर्छ, मलाई क्लियर हुनुपर्छ, येशूलाई प्रभु नभनेसम्म मानिसहरू परमेश्वरको राज्यमा हुँदैन, चाहे जतिसुकै असल होस्। हाम्रो असलताले केही हुँदैन, हामीमा खराबी नै छ, घमण्ड छ, स्वार्थ छ, मेरो कुरा चाहिँ राम्रो हुनुपर्ने भन्ने विचारहरू छ, कुनै पनि ठाउँमा आफ्नो र अर्काको कुरा भने आफ्नोलाई अर्कै किसिमले हेर्ने मन छ, यो सबै बिग्रिएको पापबाट आएको कुरा हो। अनि त्यस कारणले मान्छेमा त्यो असल गर्ने सोच स्वभाव पनि हुँदैन। परमेश्वरले हाम्रो हृदयमा काम गर्न थाल्नुहुन्छ पवित्र आत्माले, जब हामी कोही व्यक्तिबाट परमेश्वरको सुसमाचार सुन्छौँ, त्यो पनि परमेश्वरले नै हाम्रो लागि जुटाइदिनुहुन्छ, जसले गर्दा हामी उहाँको सुसमाचार सुन्न थाल्छौँ। त्यसपछि परमेश्वरले हाम्रो हृदयमा काम गर्न थाल्नुहुन्छ, बल्ल हामी परमेश्वरलाई बिस्तारो 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 चिन्न थाल्छौँ। तर तपाईँलाई यहाँ आज मैले के भन्न खोजिरहेको भने, धेरै मान्छेहरू विश्वास गरिसकेर, बप्तिस्मा लिइसकेर, चर्चमा गइसकेर, यहाँसम्म कि बाइबल सबै कुराहरू पढेर प्रचार पनि गर्न सकेर, अझै पनि ऊ भित्रका खराबीहरू नबदलेका हुन सक्छन्। अनि त्यसको मुख्य कुरा चाहिँ हामी धार्मिकताको सिद्धान्तलाई राम्रोसँग नबुझेर परमेश्वरबाट पाउने क्षमा चाहिँ कस्तो खालको हुन्छ, हाम्रो हृदय परिवर्तन कसरी हुनुपर्छ त्यो नबुझेर, अनि तपाईँलाई अलिकति यो पापपूर्ण मान्छे कसरी परमेश्वरको विरुद्धमा हुनु गयो र त्यसप्रति परमेश्वरको सोच के छ भन्ने कुराको सही अर्थ चाहिँ रोमी एक अध्यायमा पावलले रोमीका विश्वासीहरूलाई लेखेका छन्। वास्तवमा रोमी एक अध्यायको सुरुमा मानिसहरूको उद्धारको लागि चाहिँ मान्छेले व्यवस्था पालन गरेर, यो अर्को पोइन्ट हामीले जहिले पनि बुझ्नुपर्छ, मान्छेको आफ्नो असल कुरा गरेर, कहिलेकाहीँ तपाईँले धेरै असल मान्छे भेट्नुहुन्छ, यस्तोसम्म भेट्नुहुन्छ कि त्यस्तो मान्छे क्रिस्चियन पनि हुँदैन त्यति असल, तर त्यो असलले उसलाई बचाउँदैन यो कुरो बाइबलले भन्छ। जतिसुकै असल तपाईँ र म पनि असलले बचाउँदैन, असल हुनु आफैमा राम्रो कुरा हो। अनि यहाँनिर रोमी एक अध्यायमा चाहिँ मानिसहरूको उद्धारको लागि चाहिँ अब मान्छेको असल धार्मिकताले उसलाई बचाउन सकेन, उसले गरेको कुराले बचाउन सकेन, त्यसैले परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। एक अध्यायको सुरुमा त्यो छ, त्यसपछि परमेश्वरबाट आउने धार्मिकता चाहिँ सुसमाचार येशु ख्रिस्टले गरेको काम जो अघि हामीले पढ्यौँ, यो अघि हामीले यहाँ पढेका थियौँ होइन, यसमा पढेका थियौँ। सो सुसमाचारमा चाहिँ परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। अनि तपाईँलाई रोमी एकको स्वरमा पढ्दाखेरि चाहिँ, किनकि सुसमाचारसित म शर्माउँदिनँ किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, अहिले यहुदीहरूको निम्ति र अन्य जातिहरूको निम्ति पनि। सुसमाचार पावलले के भन्छ, म चाहिँ शर्माउँदिनँ सुसमाचारसँग, किनभने यो त एकदमै महत्त्वपूर्ण कुरा हो। हरेक विश्वास गर्ने हरेक व्यक्तिहरूको निम्ति चाहिँ मुक्ति दिने परमेश्वरको शक्ति, मुक्ति दिने परमेश्वरको शक्ति चाहिँ सुसमाचार हो। भनेको मतलब येशु ख्रिस्टको बारेमा जुन कुरा भनेको छ, हामी कसरी धार्मिकतामा आउन सक्छौँ त्यो सुसमाचार हो। त्यसलाई विश्वासद्वारा जब ग्रहण गर्छौँ, हाम्रो जीवन त्यहाँ हालिदिन्छौँ, अनि त्यसपछि उहाँले हामीलाई हाम्रो पापबाट छुटकारा दिएर हामीलाई मुक्ति दिनुहुन्छ, हामी उहाँका छोराछोरी भयौँ। त्यो उहाँको छोराछोरी पक्का हुने व्यक्तिलाई कसैले छुनु सक्दैन। अघि हामीले पढेको कुराहरू, यसमा पढेको कुराहरू त्यही हो, जब हामी उहाँको छोराछोरी हुन्छौँ नि केही कुराले छुनु सक्दैन, किनभने उहाँ हाम्रो साथमा हुन्छ। त्यही 31 रोमी के अरे 8:31 हामीले हेरिरहेको थियौँ, पहिले यहुदीहरूलाई अनि अन्य जातिहरूलाई। पहिला कुरा यो बुझ्नु, सुसमाचार भनेको चाहिँ येशु ख्रिस्टको बारेमा जो उहाँले गरेको काममा विश्वास गरेर परमेश्वरले हामीलाई मुक्ति दिनुहुन्छ। तर त्यसपछिको कुराहरू अलिकति जटिल छ, हामीले बुझ्नुपर्छ। यहाँ 17 लेखेको छ, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ, यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारै जिउने छ। पहिलो कुरा चाहिँ त्यो सुसमाचारमा मुक्ति दिने शक्ति छ, जो परमेश्वरबाट आएको शक्ति हो, त्यो मुक्ति चाहिँ विश्वासद्वारा मात्र पाउँछ, कमाएर होइन, काम गरेर होइन। अब यहाँ यो विश्वास भन्ने कुरा चाहिँ अति महत्त्वपूर्ण कुरा छ। आन्जा जमेसिम के अहिले ठ्याक्कै म क्लासमा छु, कहाँ भान्जा? यो क्लास सिद्धिनु बित्ति कुरा गरौँ न है।
हुन्छ
है त, ल थ्याङ्क यू। सो यो धार्मिकता चाहिँ विश्वासद्वारा, त्यसैले यहाँनिर विश्वास के हो भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। अनि अस्तिको हप्ता चाहिँ मैले वास्तवमा यो पश्चतापको बारेमा सिकाएको थिएँ, अनि विश्वास चाहिँ सँगसँगै पश्चताप आउँछ। अनि पश्चताप भनेको चाहिँ पछुतो होइन कि, यो चाहिँ एउटा कुरा त्यागेर छोडेर फर्किने हो, अर्को बाटो लाग्ने हो। धेरै क्रिस्चियनहरू जुन बाटोमा पहिला थियो, चर्च आउने बाटो चाहिँ बदला छ, तर हृदयको बाटो बदला छैन। अघि सेन्ट अगस्टिनको कुरा मैले गर्दै थिएँ, मान्छेको हृदयमा नै खराबी छ, उसको प्रेम नै बिग्रिया छ, उसले कसलाई कति प्रेम गर्नुपर्ने भनेर जान्दैन, कुन चाहिँ प्राथमिकता कसलाई चाहिँ बढी ठाउँ दिनुपर्ने हृदयमा जान्दैन, होइन, गर्नु त गर्छ तर बिग्रिया छ। त्यो कुरो तपाईँलाई मैले अघि भनेको थिएँ। यो धार्मिकता चाहिँ विश्वासद्वारा जो आउँछ त्यो प्रेमलाई ठिक ठाउँमा पुर्याउँछ, होइन। लेखेको छ धर्मी चाहिँ विश्वासद्वारा जिउने छ। धर्मी भन्ने शब्द परमेश्वरको राइचस भन्छ अङ्ग्रेजीमा, परमेश्वरसँग ठिक हुने धार्मिकता, परमेश्वरको सम्बन्धमा, उहाँको सोचमा, उहाँको विचारमा हामी जति सुकै बेलामा 24 घन्टा हरेक पल हरेक मिटिङ हरेक मिनट हाम्रो हृदय, हाम्रो विचार, हाम्रो इच्छा, हाम्रो सबै कुराहरू चाहिँ परमेश्वरको इच्छा अनुसारको हुँदाखेरि चाहिँ हामी धार्मिकतामा रहन्छौँ, किनभने परमेश्वर धर्मी हुनुहुन्छ। अनि बाइबलमा यस्तो लेखेको छ, धार्मिकतामा जिउने चाहिँ परमेश्वरको धार्मिकता जान्नेहरू चाहिँ धार्मिकतामा जिउनुपर्छ। वास्तवमा पहिलो योहन्ना 2:29 त्यो लेखेको छ, तपाईँलाई म त्यो पद पढिदिनु मन लाग्छ, एकदमै महत्त्वपूर्ण पद हो यो। अनि तपाईँलाई पहिलो योहन्ना 2:29 तपाईँले हेर्नुभयो भने यहाँ यस्तो लेखेको छ, उहाँ धर्मी धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चित होस् कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मिएको हुन्छ। धार्मिकतामा चल्ने यहाँनिर के छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउने छ, यहाँ धार्मिकतामा चल्ने चाहिँ परमेश्वरबाट जन्मिएको हुन्छ। पहिलो योहन्ना 2:29 परमेश्वरबाट कसरी जन्मिने, तपाईँले योहन्नाको सुसमाचार 1:12 पढ्नुभयो भने येशूलाई ग्रहण गर्ने, येशूमा विश्वास गर्ने, उहाँको नाउँमा विश्वास गर्ने, ग्रहण भनेको चाहिँ उहाँलाई पुरा आफ्नो हृदयमा निम्तो दिने, आफ्नो घरमा निम्तो दिए जस्तो। तर उहाँ जब आउनुहुन्छ नि, हाम्रो एउटा कोठा मात्रै घरको होइन कि पाहुना जस्तो, उहाँ पुरा जीवनमा आउनुहुन्छ, त्यो कुरो बुझ्नुपर्छ। जब त्यो हुन्छ नि, पहिले के अरे योहन्नाको सुसमाचार 1:13 लेखेको छ, हामी चाहिँ परमेश्वरद्वारा जन्मिन्छौँ अनि हामी नयाँ गरी जन्मिन्छौँ। येशू प्रभुले योहन्ना 3:3-7 के भन्नुहुन्छ, निकोदेमससँग नयाँ गरी नजन्मियो भने परमेश्वरको राज्य देख्ने छैन, परमेश्वरबाट नजन्मियो भने। त्यसकारण यो क्रिस्चियन हुने, धार्मिकता पाउने कुरा चाहिँ यो जन्म लिनुपर्ने कुरा हो, तर त्यो विश्वासद्वारा हुन्छ। विश्वास केमा, येशू ख्रिस्टले गरेको काममा, येशू ख्रिस्टमा, उहाँ चाहिँ प्रभु हुनुहुन्छ, उहाँले सबै, परमेश्वरले येशू ख्रिस्टद्वारा मेरो लागि चाहिने सब कुरा गरिदिनु भयो। अब उहाँमा भरोसा गरेपछि सबै उहाँले भनेको अनुसार मैले आफैलाई त्यसमा समर्पण गरेपछि उहाँले मलाई जीवन दिनुहुन्छ, त्यसपछि हामीमा नयाँ जन्म हुन्छ। त्यसकारण परमेश्वर जसरी धर्मी हुनुहुन्छ, परमेश्वरसँग सम्बन्ध गरेको व्यक्तिहरू धर्मी हुनुपर्छ। अनि यहाँनिर त्यही कुरो क्लियर गर्न चाहन्छु, कोही मान्छे झुटा अझै बोलिरहेछ, कोही मान्छे घमण्ड अझै गरिरहेछ, कोही मान्छे भित्रभित्रै अझै अरू र आफूसँग दाँजेर कसरी अरूलाई ओभरटेक गर्ने विचार गरिरहेछ, भित्रभित्रै पक्षपातको कुराहरू गरिरहेछ, ग्रुपिजमको कुराहरू गरिरहेछ, अन्धकारकै काम गरिरहेछ भनेदेखि उसको नयाँ जन्ममा प्रश्न हुन्छ। किनभने परमेश्वरको धार्मिकताको अनुसारको जीवनमा ऊ आएन, विश्वासले चाहिँ त धार्मिकताको जीवनमा ल्याउँछ। अनि त्यो कुरो चाहिँ रोमीमा मानिसमा के समस्या थियो जुन धार्मिकतामा थिएन, यो त विश्वासद्वारा सुसमाचारले हामीलाई धार्मिकतामा ल्याउँछ, तर रोमीमा के समस्या थियो तपाईँलाई त्यो म रोमीको 1:1 बाँकी अर्को 1-2 पढ्न चाहन्छु। यो कुरो क्लियर रूपमा हामी जो एकदमै धेरै वर्षदेखि विश्वास गरेका छौँ हामीले पनि बुझ्न जरुरी छ, हामी शिक्षा दिने गरेका छौँ हामीले पनि बुझ्न जरुरी छ। यहाँ के लेखेको छ, परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूको अधर्मले दबाइराखेका छन्। अब सत्यलाई अधर्मले दबाउने मान्छेहरू को हुन्, जसले स्वार्थका काम गर्छन्। अघि मैले अगस्टिनको कुरा गरेको थिएँ, मान्छेको हृदय खराबी छ भनेर उसले भनेको थियो, त्यही कारण ऊ आफैले आफ्नो हृदय खराबीबाट बचाउन सक्दैन, ऊ आफैले उसले राम्रो सोच गर्न सक्दैन, उसले गरेको सोचहरूले उसलाई बचाउन सक्दैन। परमेश्वर मानिस भएर जन्मिनु भएको चाहिँ मानिसको त्यो पापी अवस्थाबाट अब बदलेर परमेश्वरको धार्मिकतामा, भनेको चाहिँ परमेश्वरको विचार अनुसार बदल्न आउनुभयो येशू ख्रीष्टको सुसमाचारले त्यो हामीलाई भन्दछ। त्यस कारणले तर मानिसहरू जो परमेश्वरतिर फर्किया छैन, उनीहरूप्रति परमेश्वरको क्रोध भने थाहा छ, पापको सट्टामा परमेश्वर खुसी हुनुहुन्न नि। हामीले अघि एउटा रोमी 5:8 हेऱ्यौँ, परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कुरा चाहिँ हामी पापी हुँदा नै उहाँ क्रोध हामीप्रति थियो र पनि उहाँको प्रेमको कारणले ख्रीष्ट संसारमा आएर पश्चातापै गरिन नसकेका सबै पापीहरूको लागि मर्नुभयो। तर हामीले जबसम्म उहाँलाई विश्वास गरेर पश्चाताप गर्दैनौँ, फर्केर उहाँतिर जाँदैनौँ, हाम्रो पाप र अधर्म र खराबी बाटो त्याग्दैनौँ, घमण्डका बाटो त्याग्दैनौँ, त्यही पहिलाका दुष्टका बाटाहरू त्याग्दैनौँ, हामी परमेश्वरकोमा आउन सक्दैनौँ। त्यसैले मानिसका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ यो परमेश्वरको क्रोध, जसले सत्यलाई तिनीहरूको अधर्मले दबाइराख्छन्। त्यही कारणले तपाईँले यहाँनिर जहिले पनि विचार गर्नुपर्छ कि तपाईँ क्रिस्चियन भएर सत्यलाई दबाउनुहुन्छ, जुन बेलामा तपाईँ झुटा बोल्नुहुन्छ सत्यलाई दबाउनुहुन्छ, त्यो शैतानबाट आउने स्वभाव हो, परमेश्वरको स्वभाव होइन। धेरै क्रिस्चियनहरू झुट्टा बोल्न यति सजिलोसँग गर्छन्, घमण्ड गर्नु, ईर्ष्या गर्नु, होइन तछाड मछाड गर्नु यति सजिलोसँग गर्छन्, डराउनु पर्ने कुरा हो। यहाँ रोमी 1:19 अर्को कुरा के भनेको छ, परमेश्वरको विषयमा जान्न सकिने कुरा तिमीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई यो कुरा देखाइदिनु भएको छ। यो चाहिँ वास्तवमा हामीले येशूको सुसमाचार नसुनुन्जेल, म त 20-21 वर्षको उमेरमा विश्वास गरेको, त्यो नहुन्जेल त हिन्दू धर्म पनि छोडेर कुनै पनि परमेश्वर छैन भनेर नास्तिक बनेको थिएँ मैले। तर त्यतिखेर यस्तो अन्धो बाइबलले भन्छ नि, 2 कोरिन्थी 4:6 होला, के भनेको छ, संसारको देवले अविश्वासीहरूको मनलाई समझलाई बन्द गरेको हुन्छ, त्यही कारणले हामीले देख्न सक्दैनौँ। तर यहाँ परमेश्वरको वचनमा के छ, परमेश्वरलाई देख्ने र चिन्ने, तपाईँ र मैले परमेश्वरले सृष्टि गरेका कुराहरू, ऋतु भए, घाम लाग्ने, पानी आउने, पहाड भए, यो सबै कुराहरू मान्छेको विचित्र, अहिले विज्ञानले मानिसको जीवनमा शरीरमा कस्ता कस्ता किसिमका कुराहरू पत्ता लगाएका छन्। अझ अर्को कुरा गऱ्यो भने तपाईँलाई यो पनि तपाईँले बुझ्न गाह्रो हुन्छ, हामी सौरमण्डल भन्छ, 9 ग्रहमा 9 कि 10 ग्रह भइसक्यो अहिले, होइन चन्द्र, सूर्य, तन, चन्द्र, पृथ्वी, मङ्गल, यस्तो धेरै ग्रहहरू छ यहाँ। अनि त्यसपछि यो सौरमण्डल चाहिँ कतिवटा, एउटा ग्यालेक्सीमा कतिवटा सौरमण्डल छ हाम्रो जस्तो, त्यसपछि कतिवटा ग्यालेक्सी छ, त्यसपछि त्योभन्दा नि कति, त्यो तपाईँले विज्ञान पढ्दै जानु नि, तपाईँ दिमागले भ्याउँदैन, त्योभन्दा पनि माथि परमेश्वर हुनुहुन्छ, त्यो सबै कुरा परमेश्वरले बनाउनु भयो, हामीलाई थाहा छैन। हामी हाम्रै शरीरमा एउटा क्रोमोजोम भन्छ, हाम्रो जिनभित्र तपाईँले विज्ञानमा हेर्नुभयो भने उनीहरूले पत्र कस्तो सुन्दर कुराहरू छ, मान्छेको शरीर कसरी बन्छ, वास्तवमा यो सबै कुरा जो परमेश्वरले गराएको छ मान्छेलाई चाहिँ, यो सबै कुरा प्रष्टै हुनुपर्ने परमेश्वरलाई जान्नलाई, होइन, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ, तर मान्छेले जान्न सकेन। अब यहाँ हेर्नुहोस्, अदृश्य के भन्छ, उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मान्छेहरू जो खराबी गरिरहेछन् त्यो बहाना छैन, परमेश्वरको क्रोध तिनीहरूमा छ। अनि यहाँनिर अर्को कुरा के छ, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्म भए र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। तपाईँले यो पद पढ्नुभयो भने, अब अरूको कुरा छोडिदिउँ, परमेश्वरलाई नचिन्ने मान्छेहरूलाई वास्तवमा बहाना छैन, परमेश्वरले सबै कुरा मान्छेले चिन्नुपर्ने, परमेश्वरलाई खोज्नुपर्ने त्यो सत्यता दिनुभएको छ, तर ती मानिसहरूले परमेश्वरलाई दिनुपर्ने महिमा नदिएको र तिनीहरू परमेश्वरलाई धन्यवाद नचढेको नचढाएको र आफ्नै विचारमा बेकम्म भएको अनि झन अन्धकारमा भएको मूर्ख मन अझ अँध्यारो भएको या भनेर लेखिएको छ। त्यसकारण तपाईँ र म जो ख्रिस्टलाई विश्वास गरिसकेका मान्छेहरूको विचार गर्यो भने, कतिचोटि मान्छेहरू पवित्र जीवनको कुरा गर्दाखेरि, झुटको कुरा गर्दाखेरि, संसारिक शारीरिक इच्छाको कुरा गर्दाखेरि, क्रिस्चियन भएर पदको लागि तछाड मछाड, रुपियाँ पैसा धनको लागि झुट झाट, वास्तवमा डरमर्दो कुरा छ। तपाईँलाई यो कुरा बुझ्नुपर्छ, हामी जो अरूलाई सिकाउँछौँ हाम्रो जीवनमा कस्तो छ, यहाँ छ, बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए, अनि यो चाहिँ विश्वास नगरेका मान्छेहरूको लागि लेखिएको हो। तर तपाईँ र म विश्वास गरेकाहरूको लागि पनि, धेरै क्रिस्चियनहरू म देख्छु बेला बेलामा, उनीहरूले हो भनेको कुरा हो छैन, उनीहरू मुखुण्डो लाएर हिँड्छन्, मान्छेसँग एउटा कुरा गर्छन्, जहाँनिर भने नि मैले यही कुरो सबभन्दा परमेश्वरको अगाडि निन्दनीय छ, त्यो के हो भने फाइदातिर दौडिने, फाइदा दिने मान्छे छ भने त्यसको एउटा किसिमले कुरा गर्ने, केही काम लाग्दैन भने त्यसलाई अर्को किसिमले कुरा गर्ने, यो डरलाग्दो परिस्थिति हो। स्टिल परमेश्वरको स्वतन्त्रतामा होइन, अझै शैतानको कब्जामा भएको अवस्था हुन्छ। त्यसकारणले ख्रिस्टमा विश्वास गरेर, सुसमाचारमा विश्वास गरेर नयाँ जीवन पाएको मान्छे त ती सबै कुराबाट स्वतन्त्र हुन्छ। हामीले यसु प्रभुले भन्नुभएको युहन्ना 8:31-32 पदमा हेऱ्यो भने सत्यले तिमीहरूलाई स्वतन्त्र गर्छ। तपाईँ र म स्वतन्त्र भयो भने के हुन्छ, हामी स्वार्थ, घमण्ड, लोभ यसमा रहँदैन नि प्रिय। यो महत्त्वपूर्ण कुरा हो। त्यसकारणले हामी जतिसुकै सिकौँ, जतिसुकै प्रचार गरौँ, तपाईँ मेरो हृदय बदलिएन। जुन चाहिँ पहिला अघि मैले सुरु गरेँ नि, अगस्टिनले भनेको खराबी, हाम्रो हृदयको खराबी अझै रहिरहेको छ। केही फरक भएन, केही भिन्नता भएन। येसुलाई लिँदाखेरि हाम्रो प्रेम येसुलाई सबभन्दा बढी हुनु पर्यो। त्यो बिग्रिएको प्रेम येसु 2 नम्बरमा 3 नम्बरमा भएन, 1 नम्बरमा आउनु पर्यो। मेरै धन सम्पत्ति चाहिँ 1 नम्बरमा, मेरै नाम चाहिँ 1 नम्बरमा प्रियहरू हो। अरूलाई फाइदा दिने कुरा चाहिँ सबभन्दा तल, परमेश्वर 1 नम्बरमा होइन नि। परमेश्वर 1 नम्बरमा भयो भने के हुन्छ, परमेश्वरलाई हामी, उहाँको इच्छालाई हामी मान्छौँ, हामी स्वार्थमा जाँदैनौँ, टोटल भरोसा, पवित्रता, सत्य जीवन जिउन थाल्छौँ। यहाँ हेर्नुहोस् अर्को पद, यिनीहरूले विनाशी मानिस, चराचुङ्गी, चारखुट्टे जनावर, घस्रने जीवहरूको मूर्तिका रूपमा अविनाशी परमेश्वरको महिमा साटे सारफेर गरे। यहाँनिर यो चाहिँ मूर्ति पूजकहरूको बारेमा लेखिएको छ, तर अर्को मूर्ति पूजक के हुन्छ, जब तपाईँ र मैले परमेश्वरको येसुमा मुक्ति पाउनलाई के गर्नु पर्यो, येसुलाई प्रभु मान्नु पर्यो, भनेको मतलब येसुलाई 1 नम्बरमा राख्नु पर्यो हाम्रो जीवनको पहिलो कुरा। उहाँले नाइ भनेको कुरा हाम्रो जीवनमा एउटा पनि हुनु हुँदैन, तर हामी अझै पनि उहाँभन्दा बढी चाहने कुरा, किनभने चर्च जाने बेलामा हामी अर्कै काम गर्न जान्छौँ। त्यही कारण मैले कहिलेकाहीँ भन्छु, यी मान्छेहरू बाइबल राम्रोसँग बुझेका छैन। हुन त सातै दिन सधैँ चर्च जानुपर्छ भन्ने छैन, सबै कुराको महत्त्व हुन्छ, तर जुन दिन परमेश्वरको हो, होइन, येशु प्रभुलाई कसैले सोधेको थियो हामीले ट्याक्स तिर्नुपर्छ कि पर्दैन, नयाँ नियममा येशु प्रभुले एउटा क्वाइन माग्नुभयो, एउटा सिक्का माग्नुभयो, अनि त्यसमा एकपट्टि चाहिँ परमेश्वर लेखेको थियो, अर्कोपट्टि रोम। त्यसले उहाँले के भन्नु, रोमकोलाई रोम, रोमको कुरा रोमलाई दिनु, परमेश्वरको कुरा परमेश्वरलाई दिनु, भनेको मतलब हरेक व्यक्तिले परमेश्वरको कुरा परमेश्वरलाई दिने चाहिँ धार्मिकता हो। तर जब परमेश्वरको ठाउँमा हामी अरू कुरा राख्छौँ, त्यस कारणले हामी झुट्टा बोलिदिन्छौँ, त्यस कारणले हामी मान्छेसँग घमण्ड गर्छौँ, त्यस कारण हामी मान्छेलाई आफ्नो पक्षमा लिन्छौँ, त्यस कारण उसले मलाई भोट हालोस्, होइन। कहिलेकाहीँ क्रिस्चियनले भोट माग्नुहुन्छ भने मलाई थाहा छैन, त्यसको बारेमा दोस्रै विषय हो, तर एउटा महत्त्वपूर्ण कुरा हो। त्यसैले हामी विश्वास गरेर क्रिस्चियन भएर लिडर भइसक्दा पनि यो सिद्धान्तलाई राम्रोसँग बुझेन भने, मुख्य सिद्धान्त यहाँ के छ, परमेश्वरलाई परमेश्वरको ठाउँमा हाम्रो जीवनमा, उहाँको ठाउँमा अर्को बस्ने बित्तिकै बिग्रियो, किनभने मान्छे सुरुमा चाहिँ त्यो बिग्रिएको अवस्थामा छ। त्यस कारणले यहाँ 24 पदमा के छ, यस कारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयका काम बासनाको अशुद्धतामा छोडिदिनु भयो कि तिनीहरूले आपसमा आफ्नो शरीरको आदर गरून्, अनादर गरून्। अहिले संसारमा पाप व्याप्त छ नि, वास्तवमा परमेश्वरले जो मान्छे घरिघरि परमेश्वरको ठाउँमा अरू नै कुरा राखिराख्छ, परमेश्वरले त्यसै छोडिदिनु हुँदो रहेछ। हुन त परमेश्वरले हामीलाई डोर्याउनु पनि हुन्छ, तर हामी पश्चाताप गरेर परमेश्वरको भन्दा अरू कुरालाई महिमा दिन्छौँ भने खराबी पनि आउन सक्छ। 25 पदमा के छ, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेर सदा सर्वदाका परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। हामी मूर्ति पूजा गर्दैनौँ होला येसुमा विश्वास गर्नेहरू। अब तपाईँलाई मैले यहीँनिर भने, जसले परमेश्वरको सट्टा मूर्तिलाई चाहिँ पूजा गर्छ, परमेश्वरको क्रोध छ, जतिसुकै असल होस्, तिनीहरूले जुन दिनसम्म त्यो मूर्ति पूजाबाट पश्चाताप गर्दैन, स्वर्ग जान तयार हुँदैन, त्यस कारण हामीले प्रार्थना गर्नुपर्छ उनीहरूलाई, हामीले उनीहरूलाई जनाउ दिनुपर्छ तिमीहरू सही ठाउँमा छैनौ। तर यहाँनिर सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। हामी पूजा नै गर्दैनौँ होला, तर जब परमेश्वरको ठाउँमा अर्को कुरा राख्छौँ नि त्यो पूजा गरेको जस्तै हो। जब मान्छेमा पक्षपात गर्छौँ नि, हामीलाई फाइदा हुने ठाउँमा चाहिँ बढी जोड दिन्छौँ, नहुने ठाउँमा चाहिँ निन्दा गर्छौँ। यही कुरा हो, एकदमै परमेश्वरको वचनमा कडा छ। 26 पदमा यसै कारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनु भयो, तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे। तपाईँले यो देख्नु भएको छ, अमेरिकाका धेरै मण्डलीहरूमा यो कुरालाई त साधारण मान्न थालेको छ। पास्टर हुन्छ अनि यो कुरा गर्न सक्छ, कस्तो कस्तो खालको व्यवस्था भइरहेछ। नेपालमा त्यस्तो छैन होला, तर त्योभन्दा अर्को कुरा छ होला। 27 पदमा त्यसरी नै स्त्री तर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निलज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोके। यहाँनिर के छ, तपाईँले अहिलेको जुन चाहिँ म यो शब्द मुखले भन्न चाहन्न, कसरी परिवारमा होइन विवाहमा विकृति भएको छ, केटा केटा बिहे गर्न हुने, केटी केटी बिहे गर्न हुने, कतिचोटि क्रिस्चियनहरूले यो कुरालाई गलत भन्न सकिरहेको छैन। त्यस कारण यो सबै कुरा कहाँबाट आयो, परमेश्वरले यिनीहरूलाई आफ्नो बेकारमा छोडिदिनु भयो, किनभने यिनीहरूले परमेश्वरको ठाउँमा परमेश्वरलाई राखेनन्। कतिजना क्रिस्चियनहरूले परमेश्वर एक नम्बरमा होइन, उनीहरूको प्रेम परमेश्वरलाई एक नम्बरमा होइन, दुई नम्बरमा होला, तीन नम्बरमा होला, अनि हामी विचार गर्छौँ तीन नम्बरमा भए पनि पुग्छ, होइन, परमेश्वरलाई एक नम्बरमा राख्नुपर्छ, होइन भने हामी अझै पनि व्यभिचारमा छौँ। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनु भयो। त्यही कारण तपाईँले विचार गर्नुहोस्, यदि तपाईँ र ममा साँचो पश्चाताप भएर परमेश्वरलाई मान्नुपर्ने कुरा हाम्रोमा आएन भने हामीमा भ्रष्टता नै रहन्छ। त्यस कारण त्यो कुरो एकदमै होसियारी हुनुपर्छ। धार्मिकताको कुरा गर्दाखेरि यो कुरा पनि बुझ्नुपर्छ एउटा पाटोमा, कि हामी कहाँबाट धार्मिकता पाएका छौँ। यो विश्वासद्वारा हामीले पश्चाताप गरेपछि जुन धार्मिकता हुन्छ, हामी कहाँबाट सुध्रिएका छौँ, यो कुरो थाहा नभयो भनेदेखि तपाईँ क्रिस्चियन हुनुहुन्छ, अझै पनि झुट्टा बोल्नुहुन्छ, अझै पनि व्यभिचार भित्रभित्र गर्नुहुन्छ। मैले सुनेको छु यस्तो धेरैचोटि, धेरै घटनाहरू सुनेको छु, किनभनेदेखि मान्छेहरूले सुसमाचार राम्रोसँग बुझेका छैनन्। उनीहरू कहाँबाट पश्चाताप गरे त्यो पनि जानेको छैन। येशूलाई ग्रहण गरे, विश्वास गरे, तर त्यो बाटो छोडेन। यहाँनिर 29 र 31 के लेखेको छ रोमिएको, तिनीहरू सबै किसिमका बदमासी, दुष्टता, लोभ, इबी। तपाईँले यो लोभ र इबी चाहिँ धेरै मान्छेको जीवनमा देख्नुहुन्छ, क्रिस्चियनको यो दुष्टता त्यही हो। जब अर्काको बारेमा कुभलो सोच्छ त्यो दुष्ट हो, अरूलाई खराबी गर्छ त्यो दुष्ट हो, अरूको फलिफा भएको देख्न चाहँदैन त्यो दुष्ट हो। यहाँनिर त्यही लेखेको छ, भनिएका छन् तिनीहरू डाहा, हत्या, झै झगडा, तपाईँले धेरै झगडा गरेको देख्नुहुन्छ, छल गरेको देख्नुहुन्छ, बदखुवाइले भरिएका हुन्छन्, तिनीहरू कुरौटे। कुरा गर्ने त मलाई पनि मनपर्छ, तर कुरौटे राम्रो छैन। कुरौटे भनेको चाहिँ झुट्टा पल्टा सबै उल्टा पाल्टा पारेर मान्छेलाई प्रभाव पार्ने, त्यो पनि गलत छ। बदनाम गर्ने, अर्काको बदनाम गर्ने, यो पनि पापमा हो। धेरै मान्छे देखेको छु, कहिलेकाहीँ एउटा सानो शङ्खा जस्तो लाग्यो भने त्यसलाई चढाएर अर्को मान्छेलाई विध्वंस नाश गर्ने मान्छेहरू देखेको छु। यहाँ हामीले क्रिस्चियनको कुरा गरिरहेछौँ, यद्यपि यो अक्रिस्चियनको लागि लेखिएको हो। परमेश्वरलाई घृणा गर्ने, ढिट र अहङ्कारी मान्छे देखेको छु। विनम्र मान्छे त्यस्तो हुँदैन, विनम्र मान्छेले आफ्नो गल्ती स्वीकारेर अरूलाई दिनुपर्ने मान्यता दिन्छ। अभिमानी, घमण्डी नै भयो त्यो, होइन, दुष्ट कुरा रची हिँड्ने, तपाईँलाई थाहा छ यस्तो मान्छे, अलिकति पनि यस्तो किञ्चित पनि यस्तो कुरा छ, यो दुष्ट कुरा रच्ने, यी सबै दाह गर्ने, घमण्ड गर्ने, लोभ गर्ने, त्यो संसारको हो, त्यो पापको हो, त्यो परमेश्वरको होइन। यो कुरामा कहिले पनि दोमन नहुनुहोस्, होइन भनेदेखि हामी मुक्ति पाएको भनेर सोचेको तर नहुन सक्छ, नयाँ जन्म नभएको हुनसक्छ, आमा बाबुको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती भनेर थाहा छ तपाईँलाई, धेरै मान्छेहरू देखेको छु मैले विश्वासघाती। विश्वासघाती मान्छे त यताउता जता पनि छ, किनभने ख्रिस्टमा विश्वास गरे भनेछ र अहिले पनि अवसर नै कुदिरहेछ। निर्दलीय, निर्दयी भनेको थाहा छ, दया नभएको, क्रूर हुन्छन्। त्यसपछि एउटा पद पढेर सिद्धाउँछु, 32, यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइन तर यस्ता गर्नेसँग पूर्ण सहमति पनि हुन्छन्। कतिचोटि सहमति हुने खराब मान्छेहरूतिर सहमति हुने हुनु हुनसक्छ। हामीले सुसमाचारको लागि सबै मान्छेसँग सम्बन्ध गाँस्नुपर्छ, राम्रो गर्नुपर्छ, तर उनीहरूको व्यवहारमा, उनीहरूको चरित्रमा, उनीहरूको काममा जब तपाईँ सहमत हुनुहुन्छ नि, तपाईँले परमेश्वरको निन्दा गर्नुहुन्छ। योभन्दा ठुलो नोक्सान तपाईँ र मेरो जीवनमा केही हुँदैन, किनभने यो संसार केही होइन, एक दिन त हामी छोडेर जानुपर्छ। के जान्छ जुन चाहिँ परमेश्वरमा छ? तपाईँले परमेश्वरलाई नै पक्का पछ्याउनु भएन, उहाँ नै एक नम्बरमा राख्नु भएन, के काम लाग्छ? त्यस कारणले हामी जो धार्मिकताको बारेमा सिकिराखेका छौँ प्रियहरू हो, धार्मिकताको बारेमा चाहिँ कुरा यो हो, यसलाई प्रष्ट बुझ्नुपर्छ। त्यही कारण क्रिस्चियनको जीवनमा जब झुट कुराहरू, अघि हामीले यहाँ पढ्यौँ नि, यहाँ विशेष गरी यहाँ पढ्यौँ, यस भैरवभित्रका एउटा पनि कुरा कोही मान्छेमा छ भनेदेखि त्यो मान्छेले होसियारी हुनु पर्यो, प्रस्ताव गर्नु पर्यो, नत्र सोच्नु परेन कि ऊ परमेश्वरलाई पछ्याइरहेको छ। त्यो कुरा महत्त्वपूर्ण छ। अनि रोमी तिनको के अरे दुई अध्यायमा, तपाईँले दुईको एक दुई तिनमा पढ्नुभयो भने अझै छ, मसँग टाइम छैन, त्यस कारण म यहीँ राख्न चाहन्छु यो रोमीको कुरालाई। तर रोमी दुईको तेह्रमा के लेख्छ? किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामान्य धर्मी ठहरिँदैनन्। धेरैजना मान्छेहरू परमेश्वरको वचन सुनेर ओ कस्तो राम्रो, वाह एकदम ठिक छ, चर्चमा गएको छ, बाइबल स्टडी अध्ययन गरेका छ, वाह एकदम ठिक छ, तर व्यवस्था पालन गरेनन्, त्यसलाई पछ्याएनन्, जीवनमा लगाएनन्, पाप त्यागेनन्, स्वार्थ त्यागेनन्, परमेश्वरले एक नम्बर बनाएनन्, उनीहरू धर्मी ठहरिने छैनन्। प्रियहरू यो बाइबलको पद एकदम क्लियर छ। अब तपाईँलाई एकछिन धार्मिकताको बारेमा सिकाउन चाहन्छु। धार्मिकताको बारेमा कुनै पनि अपराधीलाई उसको अपराध क्षमा दिए पनि पछि पनि उसलाई धर्मी मान्न सकिँदैन। यो परमेश्वरको वचनको सारको कुरा हो। हामी कहिलेकाहीँ प्रस्ताव गर्यो, क्षमा भयो, धर्मी भइसक्यो, होइन। यो धार्मिकतामा के कुरा हुन्छ त्यो कुरा हामीले बुझ्न जरुरी छ, त्यो कुरा प्रष्ट बुझ्न जरुरी छ। त्यस कारणले यहाँ हामी के हेर्छौँ भन्दाखेरि, उनीहरूले किनकि अपराधीलाई उसको अपराध क्षमा दिए पनि ऊ धर्मी मान्न सकिँदैन, तर धर्मी ठहराउनु परमेश्वरको त्यो कार्य हो जसद्वारा उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ र धर्मी मानिलिनुहुन्छ, जबकि हामी आफैमा अधर्मी छौँ, हामी आफै चाहिँ अधर्मी छौँ। त्यस कारण सबै कुरा तपाईँ र मेरो धार्मिकता भनेको चाहिँ हामी परमेश्वरसँग ठिक सम्बन्ध, हामी पाप रहित, दोष रहित, निर्दोष, त्यो चाहिँ हाम्रो सोचमा पनि निर्दोष हुनु पर्यो, त्यो परमेश्वरले मान्नु पर्यो। त्यसको मतलब के हुन्छ? हामीले पश्चाताप गर्दाखेरि पूर्ण रूपमा परमेश्वरमा फर्किनु पर्ने हुन्छ। त्यस कारणले विश्वासीहरू क्षमा पाएका अपराधीहरू मात्र होइनन्, तर धर्मी मानिएकाहरू पनि हुन्। तपाईँहरू म जो परमेश्वरका छोराछोरी विश्वासी हुँ, त्यो क्षमा पाएको मात्रै हुँदैन, ऊ चाहिँ धर्मी पनि हो। मानिसले मानिसलाई क्षमा गर्न सक्छ, तर उसले त्यो क्षमा दिएको मानिसलाई धर्मी ठहराउन सक्दैन। जस्तो कसैले हामीलाई गल्ती गर्यो भने हामी उसलाई क्षमा दिन सक्छौँ, त्यसको मतलब के भयो भने त्यो जुन चाहिँ कुरा क्षमा दिएको छ उसले क्षमा पायो, होइन? तर त्यो मान्छेलाई धर्मी बनाउनु चाहिँ परमेश्वरको मात्रै काम हो, होइन? परमेश्वरले दुवै कुरा गर्न सक्नुहुन्छ, क्षमा पनि दिनुहुन्छ र हामीलाई धर्मी ठहराउनुहुन्छ। क्षमा एक हृदय परिवर्तनबाट प्राप्त हुन्छ। क्षमा भनेको चाहिँ पश्चाताप नै हृदय परिवर्तन हो, सोच परिवर्तन हो, बाटो परिवर्तन। तपाईँले कुनै कुरा गल्ती सोच्नुभयो, सरी भन्नुभयो, मतलब के हुन्छ? त्यसलाई फेरि दोहोऱ्याउनुहुन्न, त्यो गलत रहेछ भनेर थाहा पाउनुहुन्छ, त्योबाट अर्कै बाटो जानुहुन्छ। धेरै मान्छेहरूको सरी के हुन्छ? मान्छेलाई खालि देखाउने मात्रै हुन्छ, त्यस्तो काम लाग्दैन। त्यो कुरो हामीले प्रष्ट बुझ्नु पर्यो, होइन? त्यो कुरो प्रष्ट बुझ्नु पर्यो। त्यस कारण खालि सरी मात्रै भनेर चाहिँ पुगेन भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अर्को, क्षमा दिनभर दोहोरिन्छ भनेको मतलब मान्छेले जब जब गल्ती गर्छ उसले क्षमा माग्नुपर्छ। जानेर नजानेर हामी गल्ती गर्न पुग्छौँ, किन हामी पर्फेक्ट छैनौँ। हाम्रो इच्छा, विश्वास, भावना पर्फेक्ट हुनुपर्छ, तर हामीले कहिलेकाहीँ हामी मानिस भएको हुनाले गल्ती गर्न सक्छौँ। हामी यो संसारमा छौँ, जुन चाहिँ संसार परमेश्वरको सिस्टम होइन। यहाँ हरेक कुरा खराब छ, संसार खराब छ, किन यहाँ पापको व्यप्तता छ, अन्धकारको सिस्टम हो यहाँको राजनीति, यहाँको सबै कुरा। तर तपाईँ र म परमेश्वरको छोराछोरी, यहाँका नागरिक पनि होइनौँ। हामीले त परमेश्वरको स्वभावलाई अप्नाउनु पर्छ अनि आवश्यक छ पर्छ। तर यहाँनिर के छ, यो क्षमा चाहिँ घरिघरि क्षमा दिनु पर्ने आवश्यकता पर्छ। धर्मी ठहराइने कुरा चाहिँ परमेश्वरको जुन धार्मिकताको कुरा गरिरहेको छ, उहाँले जब धर्मी ठहराउनुहुन्छ त्यो एकैचोटि हुन्छ, त्यो कहिल्यै दोहोरिँदैन। परमेश्वरले त्यही कुरो तपाईँले बुझ्नु पर्यो। तर यहाँ पोइन्ट के आउँछ भने, तपाईँ र मैले विश्वास गरेर धर्मी ठहरिने काम जो गर्छौँ नि, त्यो विश्वास साँचो भयो कि भएन, त्यो कुरो चाहिँ मुख्य हो। परमेश्वरको नजरमा हाम्रो आत्मिक स्थितिसँग सम्बन्धित छ। यसले हाम्रो सम्पूर्ण जीवन, बितेको समयको र वर्तमान र भविष्यमा हुने सबै कुराबाट हामीलाई क्षमा दिनुहुन्छ। क्षमा केवल पापको दण्ड हराउने, धर्मी ठहराउनु, यो क्षमा चाहिँ पापको दण्ड हटाउने मात्र भयो भनेदेखि धर्मी ठहराउनु चाहिँ एउटा एकदमै सकारात्मक कुरा हो, पोजिटिभ कुरा हो। त्यो चाहिँ दोष हटाउनुको साथसाथै परमेश्वरको सामुन्ने हामीलाई सिधा रूपमा खडा गर्नुहुन्छ, होइन, हामी परमेश्वरको सामुन्ने निर्दोष खडा गर्नु छ। एक शब्दमा भन्ने हो भने धर्मी ठहराउनुको अर्थ चाहिँ परमेश्वरको सबै आशिष, सबै सबै कुरामा हामीलाई फेरि पुनर्स्थापन गर्नु, त्यो स्थानमा राख्नु, जुन चाहिँ हामीले योहन्ना एक अध्यायको 12 पदमा हेर्छौँ। उहाँलाई विश्वास गर्ने र उहाँलाई ग्रहण गर्नेलाई उहाँले आफ्नो छोराछोरीको हक दिनुहुन्छ, त्यो स्थापित गरे हामी उहाँको परिवारको छोराछोरी हुन्छौँ। क्षमा भन्दाखेरि चाहिँ पाप हटाउने कुरा मात्रै हो। त्यसैले परमेश्वरबाट क्षमा पाउने मात्र होइन कि हामीले धार्मिकता पाउँछौँ भनेको चाहिँ हामीलाई परिवारमा गाप्नुहुन्छ, होइन। सो त्यो क्षमा पाउनु चाहिँ लुगा लगाउनु जस्तै हो। दिनदिनै हामी क्षमा र अनुग्रहको लागि परमेश्वरमा जानुपर्छ, हाम्रो जीवनभरि यो कुरा कायम रहन्छ। धर्मी मानिस विश्वासीलाई परमेश्वर क्षमा गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। तसर्थ यो औचित्य होइन, धार्मिकताको कुरा हो। धार्मिकता चाहिँ परमेश्वरले हामीलाई दिनुहुने कुरा हो। अर्को पवित्रीकरण, पवित्रीकरणको चाहिँ डिग्री हुने जस्तै, डिग्री भनेको बुझ्नुहुन्छ, डिग्री भनेको चाहिँ ज्वरो आउँदाखेरि, ज्वरो नआउँदाखेरि फरक फरक टेम्परेचर देखाउँछ त्यो डिग्रीले, होइन, पानी तातो नतातो फरक फरक टेम्परेचर देखाउँछ। त्यस्तै पवित्रीकरणको पनि डिग्री हुन्छ, तर धार्मिकताको डिग्री हुँदैन। धार्मिकता एकैचोटि हुन्छ पूर्ण रूपमा। त्यसरी यहाँ एउटा क्लियर बुझ्नुपर्ने के छ भने, जब परमेश्वरबाट हामी धर्मी ठहरिन्छौँ नि, हामी एकैचोटि धर्मी ठहरिन्छौँ, तर पक्का हुनले धर्मी ठहरिँदाखेरि तपाईँ र मेरो जीवन चाहिँ साँच्ची नै परमेश्वरमा सुम्पेको हुनुपर्छ, उहाँलाई एक नम्बरमा राख्न सक्नुपर्छ, अरू सबै कुरा त्यागेको हुनुपर्छ, होइन। हामी कहिले कम र बढी पवित्र हुन सक्छौँ, तर धार्मिकताको कुनै डिग्री छैन। तर यो पूर्ण सिद्ध र अनन्त छ, सबै कुराबाट धर्मी ठहरिएको छ। हाम्रो प्रभुले धार्मिकता र पवित्रता बीचको यो भिन्नतालाई सङ्केत गर्नुभयो जब उहाँले भन्नुभयो, जसले नुहाएको छ उसको खुट्टा पवित्र भइसकेको छ, ऊ धर्मी ठहरिसकेको छ। त्यसकारणले खुट्टा धुनु मात्रै बाहेकहरू छ, यो चाहिँ कहाँ, योहन्नाको 13 अध्यायमा जब पत्रुस चेलाहरूको खुट्टा धुँदाखेरि पत्रुसले चाहिँ धुन दिँदैन। येशु प्रभुले भन्नुहुन्छ, तिम्रो खुट्टा मैले धोएन भने तिमी मेरो मसँग के भन्छ, तिम्रो मसँग केही सम्बन्ध हुँदैन। त्यसपछि येशु प्रभुले के भन्नुहुन्छ, त्यसपछि येशु प्रभुले त्यहाँ भन्नुहुन्छ, यदि तिम्रो खुट्टा मैले धोएन भने तिमी मेरो आगु। त्यसपछि पत्रुसले के भन्छ, मेरो खुट्टा मात्रै होइन सबै शरीरै धोइदिनुहोस्। अनि येशुले भन्नुहुन्छ, जसको जो धर्मी ठहरिसकेको छ उसको फेरि यो शरीर धुन जरुरी छैन, खुट्टा मात्रै, पवित्रीकरण मात्रै गर्नु पर्यो, धर्मी ठहराउनु परेन। भन्न खोजेको, परमेश्वरको धार्मिकतामा हामी पूर्ण रूपमा धर्मी ठहरिएका हुन्छौँ। यहाँ दोस्रो कोरन्थी 5:21 को कुरा जो छ, येशु ख्रिस्टको हामीलाई धर्मी बनाउने काम उहाँले गर्नुभएको कुरा प्रष्ट रूपमा यहाँ लेखेको छ। ख्रिस्टको कामको कारण धर्मी हुने यो शिक्षा नयाँ नियमभरि देख्न सकिन्छ। हाम्रो प्रभुको सिद्धा आज्ञाकारिता, येशु प्रभुले गर्नुभएको येशु आज्ञाकारिता भनेको चाहिँ उहाँ संसारमा जुन उद्देश्यको लागि आउनु भएको छ परमेश्वरको सबै कुरा उहाँले गर्नुभयो, अनि यहाँसम्म कि मृत्युसम्म हाम्रो अपराधको कारण उहाँले दण्ड भोग्नुभयो। उहाँको निष्कलङ्क धार्मिकता, उहाँको ईश्वरीय व्यक्तित्व र कार्यको सम्पूर्ण योग्यता हाम्रो धार्मिकताको आधार हो। तपाईँ र मलाई धर्मी ठहराउने कुरा चाहिँ येशूको पवित्रताको जीवन र बलिदान सबै कुरा हो, अनि यो योग्यता हाम्रो लागि गणना गरिएको छ, अथवा हामी त्यो येशू प्रभुको धार्मिकताको जुन स्रोत छ त्यो हाम्रो गणना हो। उहाँको धार्मिकता हाम्रो धार्मिकता हो। जब विश्वासद्वारा साँच्ची नै हामी पश्चाताप गरेर संसारको पाप कर्म सबै त्यागेर संसारिक कुरा त्यागेर परमेश्वरतिर फर्कन्छौँ, उहाँले येशू ख्रिस्टको धार्मिकतामा हामीलाई धर्मी बनाउनुहुन्छ। हाम्रो खातामा पैसा राखेको जस्तै हामीमा अब पहिला चाहिँ हामी धर्मी थिएनौँ, अब परमेश्वर येशू ख्रिस्टमा धर्मी भएको छौँ। परमेश्वरले हामीलाई उहाँमा क्षमा गरेको मात्र होइन तर धार्मिकको रूपमा हेर्नुहुन्छ, जसले पाप जान्दैन, जसलाई हाम्रो निम्ति पाप बनाए। येशू यो चाहिँ के भने येशू प्रभु जो पापै जान्नु भएको थिएन उहाँ हाम्रो लागि पाप बन्नुभयो, त्यो चाहिँ 2 कोरिन्थी 5:21 होइन, ताकि उहाँ परमेश्वरको धार्मिकता हाम्रो लागि परमेश्वरको धार्मिकता बन्न सक्नु भएको होस्। अर्को पद यो गलाती 3:11 के छ, परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष, किनभने धर्मी चाहिँ विश्वासद्वारा जिउने छ। अघि हामीले रोमीमा पनि यही कुरा हेरेका थियौँ, फेरि पनि यहाँ दोहोऱ्याइएर के गरेको छ भने नियम पालन गरेर अथवा तपाईँ र म असल जीवन जिएर धर्मी हुन सक्दैन। यहाँनिर एउटा प्रश्न के आउँछ भने असल जीवन जिएर धर्मी हुन नसकेको भए कसरी चाहिँ धर्मी हुन्छ भन्ने कुरा आउन सक्छ होइन, अथवा धार्मिकता पाएपछि चाहिँ असल जीवन जिउनु पर्दैन भन्ने कुरा आउन सक्छ। तपाईँ र म जब परमेश्वरमा येशूमा विश्वास गरेर नयाँ गरी जन्मिन्छौँ, पवित्र आत्मा हामीमा आएर बस्नुहुन्छ, अब हाम्रो जीवनमा चाहिँ असल काम हुन्छन्, तर त्यो असल कामले हामी धर्मी भएको होइन, हामी धर्मी भएर असल काम गरे हो। तपाईँले सुन्तलाको बोट रोप्नु भयो भने त्यसले फले दिने फल चाहिँ सुन्तला हुन्छ, अब त्यसले सुन्तला दिन कोसिस गर्दैन, त्यो सुन्तलाको बोट भएर चाहिँ सुन्तला दिन्छ। कहिले पनि ज्यामिरको बोट सुन्तला भएर दिनु सक्दैन भन्ने चलन छ नि, गाई नुहाएर गधा के गधा नुहाएर गाई हुँदैन के भन्ने चलन छ नि होइन, त्यस कारणले हो त्यही भने जस्तो। त्यसैले परमेश्वरको धार्मिकता जब आउँछ तपाईँहरूको जीवन धर्मी जीवन हुन्छ भनेर हामी विचार गर्न सक्छौँ। रोमी 10:3 यस्तो लेखेको छ, किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिमीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहेन। अघिको कुरा गर्दाखेरि होइन, अघि हामीले कुरा गर्दा परमेश्वरबाट आउने धार्मिकता नजानेको हुनाले आफ्नै धार्मिकताले धार्मिकता स्थापित गर्नु खोजेको हुनाले, खास भन्नुपर्दाखेरि जुन बेलामा येशु प्रभु आउनुभयो संसारमा यहुदी जातिमा वर्षौँदेखि सयौँ वर्षदेखि कमसेकम 750 वर्ष अगाडि येशु प्रभु कसरी कन्यामा गर्भधारण भएर जन्मिनु हुन्छ, उहाँले के गर्नु सबै कुरा छ। अझ बाइबलमा भन्नुपर्दा त यो भजन सङ्ग्रहमा येशु प्रभुको बारेमा दाउदले लेख्दा 1000 वर्ष अगाडि येशु प्रभु जन्मिनुभन्दा येशु प्रभुको बारेमा यो सबै कुराहरू लेखिएको थियो। अनि इजरायली जातिहरू यहुदीहरू परमेश्वरका जनहरू उनीहरू येशुको प्रतीक्षामा थिए जो उद्धारकर्ताको रूपमा आउने, अनि जब येशु आउनुहुन्छ उहाँले धार्मिकताको बाटो देखाउनु पर्ने, तर यी धर्मगुरुहरू धर्मलाई सुरक्षा गर्नेको नाममा येशुलाई चिनेनन्, इन्कार गरे। यहाँ लेखेको छ किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोजे। ती यहुदीहरूले के गरे, 600 भन्दा बढी नियमहरू बनाएर अनि येशु प्रभुलाई पनि नियम सिकाउन थाले होइन। हामीले बाइबलमा राम्रोसँग हेर्छौँ येशु प्रभुलाई चिनेनन् तिनीहरू, परमेश्वरको धार्मिकताको अधीनमा रहेनन्। अनि आज पनि हामीले परमेश्वरको धार्मिकताको अधीनमा रहनुपर्छ, हाम्रो आफ्नो होइन। अनि तपाईँ विश्वास गर्नेहरू हरेकले उहाँका नै सबै कुराबाट, उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनु भएको छ। जतिले विश्वास गरेर परमेश्वरलाई साँच्ची नै पछ्याएको छ, हिजो अस्ति हामीले पढेको त्यो साँचो पश्चाताप हामीले गरेको छौँ, जुन झुट्टा बोल्न छोडेको छौँ, कुनै पनि मान्छेलाई फरक किसिमले हेर्न छोडेका छौँ, होइन। अनि अहिले छ नि पत्रकारहरूको बारेमा, त्यो सांसारिक रूपमा त प्रशस्त देखिन्छ, को मान्छे बढी राम्रो हुन्छ त्यसको पछि मान्छे लागेको देख्छ, पार्टी चेन्ज गरेर देखिन्छ, कुन पार्टी अगाडि बढ्यो त्यहाँ गा देखिन्छ, उसको भित्रबाट होइन, कसले सपोर्ट गर्छ त्यहाँ गा देखिन्छ, हो कि होइन। अनि कहिलेकाहीँ क्रिस्चियनहरू यस्तो छन्, तर तपाईँ र म साँच्चै परमेश्वरको छोराछोरी हो भने चाहिँ कसैलाई पनि हामीले आफ्नो र अर्काको भन्दैनौँ, हामी कसैको पक्षमा चाहिँ एउटा हुने नजिक हुने जे पनि गर्ने अर्कोको पक्ष चाहिँ विरोध गर्ने यस्तो हुँदै हुँदैन। त्यो एउटा ठुलो सङ्केत हो कि अन्धकारको राज्यमा छ। जुन छुटकारा मोसाको व्यवस्थाद्वारा तपाईँको निम्ति सम्भव थिएन, त्यो चाहिँ विश्वासले त्यसलाई सम्भव तुल्याएको छ, होइन। विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउँछन्, तर व्यवस्था पालन गरेर होइन। यहाँनिर लेखेको छ कसरी परमेश्वरको प्रेम, उहाँको अनुग्रहबाट हामी हाम्रो सबै दण्डबाट, परमेश्वरको क्रोधबाट, खराबीबाट हामी छुटकारा पाउँछौँ। पहिलो योहन्ना 5:1 के छ, येसु नै ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। अघि सुरुमा तपाईँलाई मैले के भनेको थिएँ, पापको कारण मान्छेको हृदय बिग्रिएको छ, मान्छेको प्रेम बिग्रिएको छ, तर बाइबलमा के छ, परमेश्वरलाई पहिलो प्रेम दिनुपर्ने। येसुको दुईटा सबभन्दा महत्त्वपूर्ण आज्ञा पनि पुरा हृदयले, पुरा प्राणले, पुरा समझले, पुरा शक्तिले परमेश्वरलाई प्रेम गर्ने, त्यसपछि आफ्नो छिमेकीलाई आफूलाई जस्तो प्रेम गर्ने, यो दुईटाले सबै कुरा पुग्छ। तर हामी के देख्छौँ, क्रिस्चियनहरूको कुरा गर्यौँ, त्यही अघिदेखि भनेछ परमेश्वरलाई दिनुपर्ने स्थान, प्रायोरिटी भन्छ अङ्ग्रेजीमा, प्राथमिकता। त्यही कारण मान्छेहरू के गर्छन्, परमेश्वरको समयमा, उहाँको सङ्गति, उहाँको वचनको समयमा हामी अरू काम गरेर पठाउँछौँ, किनभने त्यहाँ परमेश्वरलाई पहिलो राखेको छैन नि, हाम्रो विश्वासै छैन नि, जाँच्नु पर्यो त्यस्ता व्यक्तिहरूले। त्यही कारण म के भन्छु भने नि, हामीले सिक्नु पर्ने, कुनै बाइबल स्टडीमा उपस्थित हुन सकिँदैन भने यो यसमा म कहिले पनि उपस्थित हुन सक्दिनँ। कुनै दिन तपाईँ आउनु भ्याउनु भएन, खबर पठाउनुहोस्। जो मान्छे नेग्लेक्ट गर्छ नि, त्यो मान्छेको ठुलो प्रश्न छ विश्वासमा, देखाउँछ नि। त्यस्तो खालको अगुवाले अरूलाई के सिकाउन सक्छ, किनभने यो परमेश्वरको व्यवस्था भनेको भोलिन्टरी, आफ्नो स्वयं इच्छाले उहाँको आज्ञा पालन गर्ने हुनुपर्छ, उहाँलाई पछ्याउने हुनुपर्छ। त्यस कारण यहाँनिर के लेखेको छ, येसु नै ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। येसु ख्रिस्ट भनेको चाहिँ, ख्रिस्ट भनेको चाहिँ उद्धारकर्ता, बलिदान भएको, पाप उठाइ लैजाने थुमा भनेर युहन्नाको सुसमाचार 1:29 येसुको बारेमा भनिराखेको छ। जब उहाँलाई ख्रिस्ट हुनुहुन्छ, मेरो पाप उठाइ लाग्ने उद्धारकर्ता हुनुहुन्छ, हामी विश्वास गर्छौँ, हाम्रो पाप बोक्ने थुमा हुनुहुन्छ भनेर विश्वास गर्छौँ, ऊ चाहिँ परमेश्वरको छोराछोरी हुन्छ, बालक हुन्छ, जुन चाहिँ योहन्ना 1:12 हामी हेर्छौँ, जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ भनेको चाहिँ यहाँनिर यहुदीहरूलाई युहन्नाले लेख्दै गर्दाखेरि परमेश्वर पितालाई जसले प्रेम गर्छ येशु प्रभुलाई पनि प्रेम गर्छ भन्नु खोजेको कुरा त्यो हो। यहाँ त्यही रोमी 5:1 के लेख्छ, जब हामी परमेश्वरमा विश्वास गरेका छौँ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर, अघि यहाँ के छ, ख्रिस्ट हुनुहुन्छ भनेर येशुलाई विश्वास गर्ने परमेश्वरको छोराछोरी हुन्छ, अनि विश्वासद्वारा धर्मी ठहरेर हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ, जब उहाँलाई ख्रिस्ट भनेर विश्वास गर्छौँ। रोमी 10:9 चाहिँ उहाँलाई प्रभु स्वीकार्नु पर्यो, होइन, ती सबै कुरा रियल हुनु पर्यो। त्यस कारण यो नामधारी क्रिस्चियनहरू काम लाग्दैन, त्यही कुरो तपाईँले बुझ्नु पर्यो। तपाईँ र म क्रिस्चियन हुँ भन्छौँ भने मान्छेहरूले तपाईँ र मेरो जीवनमा ख्रिस्टलाई देख्नु पर्यो। तपाईँ र मेरो जीवनमा झुट, अन्धकार, लोभ, घमण्ड, ईर्ष्या देख्छ मान्छेले भने परमेश्वरको महिमा हुँदैन, निन्दा हुन्छ। तपाईँ र म क्रिस्चियन पक्का हुँदै होइन। त्यस कारणले विश्वासद्वारा धर्मी ठहरिएर हाम्रो प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। यहाँनिर यस्तो अज्ञानताका समयमा, अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक उहाँमा सब मानिसहरूलाई प्रस्ताव गर्ने आज्ञा दिनुहुन्छ। प्रेरित 17:30 लेखेको छ, मानिसहरू पापमै लागेको भए पनि पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। हामीले पश्चातापको बारेमा येशु प्रभु भन्दा पहिला बप्तिस्मा दिने युहन्नाले अस्ति नै हामीले पढ्यौँ, पश्चातापको सन्देश येशुले दिनुभयो, पत्रुसले दिए, पावलले दिए भनेर पढेका थियौँ, होइन? अनि यहाँ पावलले भनेको कुरा हो यो, होइन? त्यसकारणले यो धर्मी ठहरिने कुरा चाहिँ महत्त्वपूर्ण छ। तपाईँलाई अझै यो धर्मी ठहरिने कुरा सम्बन्धमा पवित्रीकरण, स्याङ्क्टिफिकेसन भनेको चाहिँ प्रभु जस्तै बन्ने कुरा भयो। अनि यसको बारेमा म धर्मी ठहरिने कुराको बारेमा अरू दुई चारवटा कुरा भनेर सिद्धाउन चाहन्छु। केही कुराहरू बाँकी छ अब? धर्मी ठहराउने भन्ने बित्तिकै हाम्रो जीवनमा केही कुराहरू हुँदछ। केही कुराहरू हुँदछ धर्मी ठहराउने। परमेश्वरको धार्मिकता येशू ख्रीष्टमा विश्वास गर्ने सबैलाई सित्तैमा दिएको छ। यहुदी र गैर यहुदी भनेको चाहिँ अन्य जातिमा कुनै भिन्नता छैन। परमेश्वरले कसैलाई पनि फरक हेर्नुहुन्न, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमामा पुग्नबाट चुकेका छन्। पाप यहुदी होस्, पण्डित होस्, अथवा हामीले सोचेको खराब मान्छे होस्, असल मान्छे, सबैलाई परमेश्वरको क्षमा जरुरी छ, उहाँको धार्मिकता जरुरी छ। ख्रिस्ट येशूद्वारा आएको मुक्तिमा, उहाँको अनुग्रहद्वारा सबै स्वतन्त्र रूपमा धर्मी ठहरिएका छन्, यदि उनीहरूले येशूमा विश्वास गरे भनेदेखि, होइन? परमेश्वरले ख्रिस्टलाई उहाँको रगत बगाएर प्रायश्चितको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो। विश्वासद्वारा ग्रहण गरिने त्यो प्रायश्चित, उहाँलाई ग्रहण गर्नको लागि, प्रायश्चित भनेको चाहिँ एउटा शब्द, तपाईँलाई म भन्न चाहन्छु, यो रोमी 3:21-25 हेर्नुभयो भने यो कुरा पाउनुहुन्छ। त्यो प्रायश्चित भनेको चाहिँ सट्टामा, अङ्ग्रेजीमा एटोनमेन्ट भन्छ, त्यो सट्टामा भनेको चाहिँ हाम्रो बदलामा, हामी जुन पापको कारणले मर्नुपर्ने हाम्रो मृत्यु चाहिँ येशूले लिइदिनु भयो। तर जबसम्म त्यो मान्छेले पश्चाताप गरेर येशूलाई ग्रहण गर्दैन, त्यो पाउँदैन। उहाँले चाहिँ लिइसक्नुभयो, तर त्यो हाम्रो जीवनमा आउनलाई, हामी धर्मी ठहरनलाई येशूलाई हाम्रो जीवन दिनु पर्यो। त्यही कुरा चाहिँ हामीले विश्वासद्वारा गर्नु पर्यो। त्यसकारणले उहाँको आफ्नो धार्मिकता, उहाँले आफ्नो धार्मिकता देखाउनलाई यो सबै येशू ख्रिस्टद्वारा गर्नुभयो। जसले येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउनुहुन्छ, किनभने परमेश्वर नै न्याय अनि धर्मी, उहाँ मात्रै हुनुहुन्छ, उहाँ नै न्यायी हुनुहुन्छ। धार्मिकताको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू हामी देख्दछौँ, अनि तपाईँले यहाँ देख्नुहुन्छ। धर्मी ठहरिने व्यवस्था पालनबाट अलग हुन्छ, अर्थात् व्यवस्था पालन गरेर धर्मी ठहरिने भन्दा पनि नियम पालन वा आफ्नै असल कामद्वारा धार्मिकता प्राप्त गर्ने कुरा चाहिँ आउँदैन, किनभने त्यो हामी गर्न सक्दैनौँ। त्यही कुरो तपाईँलाई अघिदेखि मैले दोहोऱ्याइरहेको छु, ख्रिस्टको बलिदानपूर्ण मृत्युद्वारा धर्मी ठहराउन बाटो छ, सम्भव छ। त्यही त्यो कुरा तपाईँले यहाँ देख्नुहुन्छ, यो ख्रिस्टले बनाउनु भएको, बगाउनु भएको रगतमा आधारित छ। मानिसले धर्मी ठहरिने भनेको चाहिँ उसको पापबाट ऊ चाहिँ फेरि परमेश्वरमा स्थापित हुने, अब उसमा पापको दोष छैन, त्यो चाहिँ एकैचोटि हुन्छ। त्यही कारण तपाईँलाई मैले भनेको छु, क्रिस्चियन हुँदाखेरि नयाँ जन्म पाएपछि उहाँले हामीलाई पाप क्षमा दिएर अनन्त जीवन दिनुहुन्छ, छोरछोरी बनाउनुहुन्छ, धार्मिकता हामी पाउँछौँ। हामी धर्मी जीवन कहिलेकाहीँ जिउनु सक्दैनौँ, त्यो चाहिँ पवित्रकरण भयो। दिनदिनै हामी सिक्दै जान्छौँ, आत्मामा हामी कमजोर हुन्छौँ, बुझ्दैनौँ, फेरि बिस्तारो बिस्तारो बुझ्दै जान्छौँ, तर परमेश्वरमा चाहिँ हामी छोरछोर भइसकेका हुन्छौँ। अनि त्यो चाहिँ सबै येशू ख्रीष्टको धार्मिकतामा आधारित छ। धर्मी ठहराउने कुरा येशू ख्रीष्टको बलिदानमा विश्वास गरेर सित्तैमा दिएको परमेश्वरको अपार अनुग्रहको वरदान हो, अथवा उपहार हो, होइन, गिफ्ट। धर्मी ठहरिने कुरा अब यसलाई कतिको तपाईँले बुझ्नुहुन्छ, मेरो आशा छ तपाईँले बुझ्नुहुन्छ, किनभने जब परमेश्वरमा मान्छेले भरोसा गर्छ, संसारलाई त्याग्नुपर्छ, संसारको चलन, संसारको सबै दुष्ट्याइ त्याग्नुपर्छ। त्यही कारणले क्रिस्चियनहरूमा यो गलत खालको प्रवृत्ति, ठुट, गुटबन्दी, यस्तो झुट, यस्तो रहेको भनेको चाहिँ धर्मी ठहरिएको हुँदैन त्यस्तो मान्छे। धर्मी ठहरिने कुराले परमेश्वरको धार्मिकतालाई देखाउँछ। पापीलाई परमेश्वरले धर्मी ठहराउनु हुँदा हामीमा थुप्रै कुराहरू, हामी जब परमेश्वरमा धर्मी ठहरिन्छौँ नि थुप्रै कुराहरू हुन्छ। त्यो कुराहरू तपाईँलाई म एक दुईवटा पढ्न चाहन्छु मुख्य गरेर, यो तिनवटा कुरा भनौँ न। पहिलो कुरा चाहिँ पापको दण्डबाट ऊ क्षमा पाउँछ। हामी परमेश्वरमा विश्वास गर्नु अगाडि चाहिँ हामी पापी थियौँ र हामी पापको दण्डमा थियौँ, होइन? तपाईँले रोमी 3:23 पढ्नुभयो भने सबैले पाप गरेका छन्, अनि त्यसपछि 6:23 पढ्नुभयो भने पापको ज्याला मृत्यु, त्यसमा हामीमा मृत्यु थियो, तर त्यो परमेश्वर येशूमा विश्वास गर्दाखेरि क्षमा भयो, उहाँको धार्मिकता हामीले पायौँ, होइन? त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले दोस्रो कुरा चाहिँ मलाई लाग्छ हामी यसरी जान्छौँ, त्यहाँ तिनवटा कुरा तपाईँले हेर्छौँ, हामी त्यसलाई फेरि दोहोऱ्याउँछौँ। पापको दण्ड क्षमा हुन्छ, अनि रोमी 3:23, अनि यहाँनिर रोमी 8:1 तपाईँलाई म पढ्छु। यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन, किनभने अघि क्षमा भइसक्यो, होइन? अनि त्यहाँनिर पहिलो पत्रुस 2:24 पद पनि लेखिएको छ, हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिउँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नु भयो, उहाँकै चोटहरूद्वारा हामी अभिषेक भयौँ। त्यसकारण विश्वासद्वारा जब हामी धर्मी ठहरियौँ नि, हाम्रो पापको दण्ड हामीबाट उहाँले लिइदिनु भयो। अब दोस्रो कुरा के हुन्छ, हाम्रो पापको कारण गुमेको परमेश्वरको अनुग्रह फेरि पुनर्स्थापना हुन्छ। तपाईँ र म जब पापमा थियौँ नि, हामीमा परमेश्वरको अनुग्रह पनि हुँदैन, किन हामी त पापी हुन्छौँ, क्रोध हुन्छ, हामीमा कुनै पनि स्वर्गीय कुरा हुँदैन जबसम्म क्षमा मागेर परमेश्वरतिर आउँदैनौँ, होइन? जसरी दागको बोटको हाँगा त बोटमा हुनु पऱ्यो नि, अनि मात्रै त्यो बोटबाट आउने सबै कुरा आएर हाँगालाई चाहिँ फल फलाउन सबै कुरा स्वास्थ्य बनाउँछ। बोटमा नरह्यो भने त केही काम लागेन, त्यस्तै किसिमको कुरा। अनि यहाँ यसैले धर्मी ठहरिनु एक दोष मुक्त हुनुभन्दा बढी छ। सो धर्मी ठहरिनु भने चाहिँ पाप मेटियो त्यति मात्र होइन, धर्मी ठहरिँदाखेरि चाहिँ धार्मिकतामा परमेश्वरद्वारा पूर्ण स्वीकार हामीलाई स्वीकार हुन्छ, उहाँको छोराछोरीको हक पाउँछौँ, अब हामी परमेश्वरका मित्रहरू कहलिन्छौँ, होइन? अनि यहाँ याकुब 3:23 ख्रिस्टका सह उत्तराधिकारीहरू हामी हुन्छौँ। अब यहाँ युहन्ना 3:36 के लेखेको छ, जुन मानिसले पुत्रमाथि विश्वास गर्छ उसले अनन्त जीवन प्राप्त गर्छ, तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन त्यसले त्यो जीवन देख्ने छैन, परमेश्वरको क्रोध उसमाथि रहनेछ। त्यस कारण प्रियहरू यहाँ के छ त, पुत्रको आज्ञा मान्ने कुरा। पुत्र भनेको येशु प्रभु, पुत्रको आज्ञा माने भनेको चाहिँ उहाँमा विश्वास गर्नेले अनन्त जीवन हुन्छ, उहाँको आज्ञा मान्ने। अब तपाईँलाई मैले युहन्ना के अरे मत्तीको 28:19-20 भन्यो भनेदेखि के हुन्छ, 20 के छ, चेला हुने बप्तिस्मा लिनु पऱ्यो येशुको नाउँमा, होइन, पिता पुत्र पवित्र आत्माको नाउँमा, त्यहाँ छ। अनि 20 के छ, मैले तिमीहरूलाई सिकाएका सबै कुराहरू पालन गर्न सिकाऊ। तपाईँ र मैले येशुको सबै कुरा पालन गरेर हामी उहाँका चेला हुन्छौँ। येशु प्रभुले दिएको दुईवटा प्रेमको आज्ञा छ नि, त्यो पालन गर्नु पऱ्यो। अब हामी मान्छेहरूलाई घृणा गर्छौँ, भित्रभित्रै झुट गर्छौँ, भित्रभित्रै खराबी गर्छौँ, मान्छेसँग मिल्न नसक्ने, क्षमा दिन नसक्ने स्वभाव छ, फुटाएर र विद्रोह बदनाम गरेर हिँड्छौँ भनेदेखि त्यस्तो मान्छेसँग परमेश्वरको क्रोध हुन्छ भनेर यहाँ बुझिन्छ प्रष्टसँग। अब यो चाहिँ याकुब 2:23 उनी परमेश्वरका मित्र कहलिन्छन्। अब्राहम चाहिँ मित्र कहलिएका थिए, किनभने उनी चाहिँ परमेश्वरको अगाडि विश्वासी, उनको विश्वास धार्मिकता गनिएको थियो। यदि तपाईँ र मेरो विश्वास धार्मिकता गनिएको छ भने तपाईँ र म परमेश्वरको मित्र कहलिने छौँ, त्यो कुरो यहाँ प्रष्ट छ। त्यो दोस्रो पोइन्टमा हामीले त्यो हेऱ्यौँ। त्यसपछि रोमी 8:17 के छ, सन्तान हो भने त उत्तराधिकारी पनि हो, हामीलाई परमेश्वरको छोराछोरीको रूपमा जब हुन्छौँ नि हामी उत्तराधिकारी हुन्छौँ, परमेश्वरको उत्तराधिकारी, ख्रिस्टसँग साझे उत्तराधिकारी, उहाँसँग दुःख भोग्छौँ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौँ। तर उहाँसँग दुःख भोग्ने कुराले के ल्याउँछ भने उहाँको अनुसरण गर्ने, परमेश्वरको अनुसरण गर भनेर एफिसी 3:3 सायद कि 3 कि 4 हामीले हेर्छौँ, परमेश्वरको अनुसरण गर्ने 3 होला, होइन? त्यसकारण तेस्रो पोइन्ट हामी हेर्छौँ। तेस्रो पोइन्ट चाहिँ के छ, धार्मिकता, पहिलो कुरा चाहिँ हाम्रो दण्ड हामीबाट हट्छ, दोस्रो कुरा हामी परमेश्वरको परिवार भइसकेपछि उहाँको अनुग्रहमा, जस्तो धनी व्यक्तिको तपाईँ छोराको रूपमा हुनुहुन्छ भने के हुन्छ, त्यो सबै अधिकार तपाईँको हुन्छ नि, तर तपाईँ छोरा हुनुहुन्न के हुन्छ, के पनि हुँदैन नि, होइन। परमेश्वरको छोरा भएपछि के हुन्छ, परमेश्वरमा स्थापित, त्यो दोस्रो पोइन्ट थियो भने। तेस्रो पोइन्ट, हामी जब परमेश्वरबाट धार्मिकता प्राप्त गर्छौँ, परमेश्वरको धार्मिकता हामीमा फेरि स्थापित हुन्छ, हाम्रो खातामा ख्रिस्टको धार्मिकताको हिसाब अब रहन्छ। रोमी 4:5-7-8 हेर्नुभयो भने हामीलाई विधिसम्मत रूपमा धार्मिकता ख्रिस्टमा धर्मी घोषित गरिएको छ, किनभने हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। अनि यहाँनिर त तपाईँलाई अर्को एक दुईवटा पद पढ्छु, रोमी 5:9 के छ, हामी ख्रिस्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौँ, यसैले निसन्देह हामी ख्रिस्टद्वारा नै परमेश्वरको क्रोधबाट पनि जोगिनेछौँ। त्यो कुरा भयो, होइन। रोमी 5:25 के छ, हाम्रो अपराधका निम्ति येशू मारिनु भयो, होइन, उहाँ हाम्रो अपराधको लागि मारिनु भयो भनेपछि उहाँ भनेको चाहिँ ख्रिस्ट येशू, होइन, हामीलाई धर्मी तुराउनलाई उहाँ फेरि जीवित पारिनु भयो। अब यहाँनिर एउटा प्रश्न आउँछ नि, के धर्मी ठहरिनु न्यायचित छ? कसरी तपाईँ र म परमेश्वरमा सित्तै धर्मी ठहरियौँ? यसको लागि धेरै ठुलो कुरा छ, तब तपाईँलाई अलिक छोटकरीमा छिटो एक दुईवटा कुरा भनेर सिद्धाउँछु। अनि पहिलो पत्रुस 3:18 के छ, तिमीहरूको निम्ति ख्रिस्टले सधैँको निम्ति जीवन बलिदान दिनुभयो, उहाँ दोषी हुनुहुन्न थियो तर उहाँ तिमीहरूको निम्ति मर्नुभयो, जो दोषी थिए, तपाईँ र म दोषी थियौँ, हाम्रो लागि, तिनीहरूको लागि मर्नुभयो, यहाँनिर होइन, तिनीहरू सबैलाई परमेश्वर कहाँ ल्याउन उहाँले यसो गर्नुभयो, उहाँ शरीरमा मारिनु भयो तर उहाँलाई आत्मामा जीवित तुल्याइयो, तपाईँ र मेरो धार्मिकता बन्नलाई। त्यसकारण हामी कसरी धर्मी ठहरौँ, न्यायचित छ? परमेश्वरले आफैमा त्यो न्याय गर्नुभएको छ ख्रिस्टद्वारा, किनकि परमेश्वरको क्रोध ख्रिस्टमा सन्तुष्ट छ भनेको चाहिँ पापीको लागि जो परमेश्वरको दण्ड आउँथ्यो, क्रोध थियो, परमेश्वरको प्रेम स्वरूप जो उपहार येशु ख्रिस्टलाई दिनुभयो, उहाँले त्यो क्रोधद्वारा, परमेश्वरको दण्डद्वारा आउने सबै सङ्कष्ट, सबै दुःख लिएर परमेश्वरको क्रोधलाई सन्तुष्ट दियो भनेपछि त्यो जुन चाहिँ अपराध मानिसहरूको पापको थियो त्यो चाहिँ येशु ख्रिस्टमा सबै तिरियो, परमेश्वरले त्यसलाई उचित प्रकारले गर्नुभयो। अनि यहाँ यसैया 53:5 लेखेको छ, हाम्रो अपराधको निम्ति ऊ हाम्रो अपराधको निम्ति छेडियो भनेको चाहिँ येशु प्रभु, हाम्रो अधर्मको निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउन दण्ड उसमाथि पर्यो, र उसको कोराको चोटले हामी निको भयौँ। त्यसमा हामी निको हुनेसम्मको चोट सबै उहाँले बोकिदिनु भयो, येशूको धार्मिकताले तपाईँ र मलाई परमेश्वरमा धर्मी ठहरायो। त्यसरी यो परमेश्वरमा जो हामी विश्वास गरेर एकैचोटि धर्मी ठहरिन्छौँ, त्यही कारण तपाईँले विश्वास गरेर धर्मी ठहरनु भएको छ कि छैन भन्ने कुरा तपाईँको जीवनमा देखिन्छ, छर्लङ्ग तपाईँमा एकदम ख्रिस्टको स्वभाव आउँछ, यही कुरा हो, यो चान्चु नै छैन। हामी दण्डबाट मुक्त भएका छौँ किनभने परमेश्वरले हामीलाई धर्मी ठहराउनु भएको छ, यही कुरा हामीले यहाँ अघि हेरिसक्यौँ। ख्रिस्ट येशूमा भएकाहरूलाई चाहिँ दण्डको आज्ञा छैन, परमेश्वर दुवै निष्पक्षता र न्याय हुनुहुन्छ, र उहाँले पापीहरूलाई येशूमा विश्वास गर्दा हाम्रो दृष्टिमा सही बनाउनुहुन्छ। रोमी 3:26 तपाईँले हेर्नुभयो भने यो कुरा पाउनुहुन्छ, अघि हामीले यो पनि हेरिसक्यौँ। रोमी 5:1 ख्रिस्टमा विश्वासद्वारा परमेश्वरले हामीलाई अनुग्रहद्वारा धर्मी ठहराउनु हुने भएकोले उहाँले हामी परमेश्वरसँग शान्ति पाउँछौँ, त्यसैले हामी परमेश्वरमा शान्ति पाउँछौँ, किनभने परमेश्वरले हाम्रो खातिर मर्नु भएर उहाँको अनुग्रहमा हामीलाई फेरि परमेश्वरको मिलापमा ल्याइदिनु भयो, हामी येशु ख्रिस्टको अनुग्रहको ढोकामा उभिएर परमेश्वरको धार्मिकता ग्रहण गर्छौँ, परमेश्वरसँग शान्तिमा आउँदछौँ सबै अनुग्रह कारणले। अनि तितस 3:14 यस्तो लेखेको छ, हाम्रा मानिसहरू असल काममा कायम रहन सकुन् ताकि जरुरी खाँचो पारिएको खण्डमा तिनीहरूले मद्दत दिन सकुन् र तिनीहरू निष्फल नहुन्। भनेको मतलब परमेश्वरको असल कामको निम्ति, होइन, हामी खाँचो परेको बेलामा ठिक हुन सकौँ भनेर परमेश्वरले हामीलाई धर्मी ठहराउनु भयो। यहाँनिर अर्को कुरा छ, रोमी 5:18-19, यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, भनेको चाहिँ यसु के अरे आदमको अपराधले त्यहाँदेखि पछिका मान्छेहरू हामीसम्म सबै दण्डको भागीदार भए, किन हामी जन्मिँदै पापमा जन्मिन्छौँ, किन हाम्रो सम्बन्ध परमेश्वरसँग टुटिसकेको छ। येशु ख्रिस्ट त्यसरी नै एउटा मानिस भनेको चाहिँ येशु ख्रिस्टको बारेमा, अनि येशुको धार्मिकताको कामले, उहाँले गरेको सबै उद्धारको कामले सबै मानिसहरूका निम्ति अब हामी येशुमा विश्वास गरेर धर्मी ठहरिएर ठहरिने जीवन चाहिँ उहाँले ल्याउनु छ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसरी एउटै जनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइए। यो कुरा चाहिँ हामी यहाँ बुझ्दछौँ। त्यस कारणले यसपछि पवित्रीकरणको कुरा हामी अर्कोचोटि हेर्छौँ। त्यसैले धार्मिकताको कुरा धेरै छ, मलाई आशा छ तपाईँलाई मैले अलिकति बुझाउन सकेँ, तर मुख्य कुरा यहाँनिर के बुझ्नु